السلام علیکم. پاکستان میں سر شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. امریکہ کے صدر ڈونلڈ ٹرمپ اور پاکستان کے وزیر اعظم عمران خان نے بدھ کو کورونا وائرس کی عالمی وبا کے پھیلاؤ کو روکنے کی کوششوں کے بارے میں تبادلہ خیال کیا ہے. اس کے ساتھ پاکستان کے دفتر خارجہ کی طرف سے جاری بیان کے مطابق دونوں رہنماؤں نے افغانستان میں قیام امن کے لیے ہونے والی امریکی کوششوں پر بھی تبادلہ خیال کیا ہے. دوسری طرف خبر رساں ادارے رائٹرز نے وائٹ ہاؤس کے ایک بیان کے حوالے سے بتایا ہے کہ بدھ کو ہی صدر ٹرمپ نے قطر کے امیر شیخ تمیم بن حماد السانی سے بھی فون پر گفتگو کی، اور دونوں رہنماؤں نے طالبان کی طرف سے تشدد میں کمی کرنے کی اہمیت پر اتفاق کیا. اس کے ساتھ وائٹ ہاؤس کے مطابق دونوں رہنماؤں نے افغانستان میں قیدیوں کی رہائی کے لیے بات چیت کے جاری رہنے پر بھی اتفاق کیا. تجزیہ کاروں کے خیال میں اگرچہ صدر ٹرمپ کی پاکستان کے وزیر اعظم عمران خان اور قطر کے امیر سے بات چیت کا محور کرونا وائرس کی وبا پر تھا، لیکن اس کے ساتھ کرونا وائرس کی وبا کے ساتھ ہی جو دوسرے معاملات پر بات ہوئی وہ افغانستان امن عمل تھا جو بظاہر تعطل کا شکار ہے. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران مزید 15 اموات، 742 نئے کیسز بھی رپورٹ ہوئے ہیں. پاکستان میں کرونا وائرس سے ہلاکتوں کی تعداد 224 ہو گئی ہے. پاکستان میں کرونا کے مریضوں کی تعداد 10,513 ہے اور 2,337 متاثرین صحت یاب ہو چکے ہیں. کابینہ کی اقتصادی رابطہ کمیٹی نے کم آمدنی والے طبقات کے لیے 200 ارب روپے کے ریلیف پیکج میں سے لاک ڈاؤن سے شدید متاثر مزدوروں اور یومیہ اجرت پر کام کرنے والے افراد کے لیے 75 ارب روپے جاری کرنے کی منظوری دے دی ہے. حکومت کے مطابق اس اقدام سے مزید 60 لاکھ خاندانوں کو معاونت کی فراہمی میں مدد ملے گی. ای سی سی اجلاس میں فیصلہ کیا گیا کہ احساس پروگرام کے طریقہ کار کے تحت مزدور کا احساس پروگرام کے ذریعے منتخب افراد میں 12,000 روپے فی قسط تقسیم کیے جائیں گے. کمیٹی نے وزارت صنعت و پیداوار اور تخفیف غربت اور سماجی شعبے کی ترقی کی ڈویژن کو رقوم کی شفاف فراہمی یقینی بنانے کے لیے جامع طریقہ وضع کرنے کی ہدایت کی ہے. کرونا کی موجودہ صورتحال میں دہاڑی دار مزدور سب سے زیادہ متاثر ہوئے ہیں، جن کی زندگی کا دار و مدار روزانہ کی آمدن پر ہوتا تھا، لیکن اب لاک ڈاؤن کی وجہ سے وہ کوئی مزدوری حاصل کرنے کے قابل نہیں ہیں. پاکستان میں مزدوروں کا کوئی ڈیٹا دستیاب نہیں ہے، اور نہ ہی ان کے متعلق حکومتی اداروں کے پاس ایسا کوئی ذریعہ ہے کہ ان تک براہ راست پہنچا جا سکے. سابق وزیر خزانہ سلمان شاہ نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ اس وقت بہت سے ادارے مزدوروں سے متعلق ڈیٹا تیار کر رہے ہیں، جبکہ حکومت کے پاس ای او بی آئی سمیت مختلف ادارے موجود ہیں جو اس بارے میں اپنا ڈیٹا تیار کر رہے ہیں. انہوں نے کہا کہ ابھی 75 ارب روپے کی رقم جاری کی گئی ہے، لیکن اس میں مزید افراد اگر شامل ہوں گے تو اس میں مزید رقم دی جا سکتی ہے. پاکستان میں انٹرنیشنل طریقہ کار کے مطابق ریلیف فراہم کرنے کی کوشش کی جا رہی ہے. افغانستان کے شہروں کابل اور جلال آباد میں پھنسے پاکستانی شہریوں کی واپسی کا سلسلہ جاری ہے، مگر بلوچستان کی سرحد پار شہر قندھار میں 1,000 ٹرانسپورٹرز، 400 ٹرکوں اور ٹرالرز سمیت واپسی کی اجازت کے منتظر ہیں. رپورٹس کے مطابق قندھار میں اسپن بولدک کے قریب موجود افراد کا تعلق قبائلی ضلع خیبر سے ہے. ضلع خیبر سے تعلق رکھنے والے قبائلی رہنما ملک دریا خان زخہ خیل نے وائس آف امریکہ کو بتایا کہ اسپن بولدک میں پھنسے ڈرائیورز اور ٹرانسپورٹرز کا تعلق ضلع خیبر ہی سے ہے. یہ لوگ افغانستان میں تعینات نیٹو فوج کے لیے کراچی کی بندرگاہ سے سامان لے جانے کا کام کرتے ہیں. افغان طالبان نے کابل حکومت پر الزام لگایا ہے کہ امن کی راہ میں تمام تر رکاوٹیں افغان حکومت کی جانب سے ہیں، جبکہ امریکہ بھی اپنے کیے ہوئے وعدے پورے کرنے میں ناکام رہا ہے. طالبان کا یہ بیان اس وقت میں سامنے آیا ہے جب حالیہ چند روز کے دوران افغانستان میں طالبان اور حکومتی فورسز کے درمیان جھڑپوں میں کئی افغان اہلکار مارے گئے ہیں. بدھ کو وائس آف امریکہ سے گفتگو کرتے ہوئے طالبان کے قطر میں قائم سیاسی دفتر کے ترجمان سہیل شاہین نے کہا کہ فروری کے آخر میں امریکہ اور طالبان کے درمیان طے پانے والے امن معاہدے کے تحت بین الافغان مذاکرات شروع ہونے تھے، اور اس سے پہلے افغان حکومت اور طالبان کے درمیان قیدیوں کا تبادلہ ہونا تھا، لیکن ان کے بقول کابل حکومت طالبان کے قیدی رہا نہیں کر رہی. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتہ ہے facebook.com/VOA Urdu.
ये वॉइस ऑफ अमेरिका है। कोरोना की आलमी वबा के दिनों में वाशिंगटन से खसूसी प्रोग्राम के साथ मैं हूँ असद हसन। आज के प्रोग्राम में आप सुनेंगे पाकिस्तान और दुनिया भर से कोरोना से मुतालिक पेशरफ्त का खुलासा। अली इमरान हमारे साथ होंगे। अमरीका और पाकिस्तान कोरोना के खिलाफ इकदाम में एक दूसरे की क्या मदद कर सकते हैं। सदर डोनाल्ड ट्रंप और वजीर अजम इमरान खान के दरमियान टेलीफोन पर होने वाली गुफ्तगू का तजिया। डॉक्टर सहर कामरान और डॉक्टर सोहेल चीमा से गुफ्तगू करेंगे। कोरोना की टेस्ट किट्स की दस्तियाबी में मसला क्या है। रैपिड टेस्ट किट्स और लेबॉरेटरी तजिए में क्या फ़र्क है। एक हेल्थ केयर सिस्टम के चीफ एग्जीक्यूटिव उमेर आजम से गुफ्तगू करेंगे। मईशत की बहाली कब तक मुमकिन। मुआशी तजियाकार और इल्म फल्कियात के माहिरीन की राय। और आखिर में कुरए अर्ज के आलमी दिन के हवाले से नफीसा हुदबाई की एक रिपोर्ट।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
ये वॉइस ऑफ अमेरिका है और प्रोग्राम के सबसे पहले हिस्से में चलते हैं। वाशिंगटन में हमारे कलीग अली इमरान मौजूद हैं और उनसे हम अपडेट्स लेते हैं कि कोरोना से मुतालिक बुध के रोज दुनिया भर में क्या कुछ अहम हुआ, क्या काबिल जिक्र हुआ, वो पाकिस्तान हो, वो अमेरिका हो या बाकी दुनिया। सो एक रैप अप लेते हैं अली इमरान से। अली बहुत शुक्रिया। कोरोना के पस मंजर में क्या बड़ी डेवलपमेंट्स हैं।
शुक्रिया असद। सदर ट्रंप और पाकिस्तान के वजीर आजम इमरान खान के दरमियान एक टेलीफोनिक गुफ्तगू हुई, उसका भी मैं जिक्र करूंगा। लेकिन ये भी बता दूं कि पाकिस्तान में इस वक्त 10,503 यानी कि 10,500 के करीब केसेस कंफर्म केसेस हो चुके हैं और 220 अमवात हो चुकी हैं, जबकि 2,000 से ज्यादा लोग इस कोरोना वायरस की जो मौलिक मर्ज है उससे रिकवर भी हो चुके हैं। तो इसी तरह दुनिया में अगर देखा जाए तो इस वक्त कन्फर्म केसेस की 2 मिलियन से ज्यादा हैं और उसमें से तकरीबन जो 1,82,000 के करीब अमवात भी हो चुकी हैं। और अमेरिका में देखा जाए तो 8,43,186 जो है कन्फर्म केसेस हैं, 76,000 अफराद इससे रिकवर हो चुके हैं और 47,139 अमवात हो चुकी हैं।
सही। और पाकिस्तान के रेफरेंस में हम एक और आईडिया कर दें कि वहाँ पे डॉक्टर्स जो हैं वो हुकूमत से मुतालबा कर रहे हैं कि लॉकडाउन को ख़त्म ना किया जाए, ख़ासतौर पे जैसे मसाजिद में कुछ बंदिशों के साथ या कुछ प्रोटोकॉल के साथ हुकूमत ने रमज़ान के दौरान उनको खोलने का कहा है। सो वहाँ पे डॉक्टरों का एक लेटर जो है वो सामने आया है गवर्नमेंट के नाम। अब इमरान खान प्राइम मिनिस्टर पाकिस्तान और सदर अमरीका डोनाल्ड ट्रंप, उनके टेलीफोन की क्या तफसीलात हैं।
देखिए ये एक ऐसा वक्त है जबकि अमरीका एक हालिया तारीख में एक बहुत बड़े अपने बहरान से गुजर रहा है और सदर ट्रंप की तमाम तर जो यहाँ पे इंतजामिया है और तमाम लोगों की जो तवज्जो है इस वक्त वो इससे निमटने में मरकूज है। तो ऐसे हालात में अमरीकी सदर यानी कि डोनाल्ड ट्रंप का पाकिस्तान के वजीर आजम को फोन करना और आपस में तबादला ख्याल करना और पाकिस्तान को अमरीका की भरपूर मदद की एक जो उन्होंने एश्योर कराया वो एक इम्पॉर्टेंट चीज है। मैं समझता हूँ कि उन्होंने कहा है कि अमेरिका पाकिस्तान को वेंटिलेटर्स भी फ्राहम करेगा और अमेरिका पाकिस्तान की इक्तिसादी मदद भी करेगा। हमने देखा कि कल पाकिस्तान में एक कल आला हुकाम ने यह भी कहा कि वो अमेरिका समेत दुनिया के मुख्तलिफ ममालिक को एक क्लोरोक्वीन एक दुआ होती है तो वो भी पाकिस्तान भी उनको वो
फ्राहम करेगा, सप्लाई करेगा। सामिन आपने अली इमरान से रिपोर्ट सुनी, एक खुलासा लिया दुनिया भर में कोरोना से मुतालिक डेवलपमेंट्स का। और अली इमरान ने जब प्राइम मिनिस्टर इमरान खान और सदर डोनाल्ड ट्रंप की मुलाकात के दरमियान टेलीफोन पर होने वाली गुफ्तगू की तफसील बताई है। एक ब्रेक हम लेंगे, ब्रेक के बाद वहीं से हम सिलसिला जोड़ेंगे इस गुफ्तगू के पस मंजर में दोनों मुल्कों के पास क्या मौके हैं और किस तरह वो कोलैबोरेट कर सकते हैं, भले कोरोना से निपटना हो या उस खत्ते के अंदर दीगर मसाइल हों, इसके ऊपर हम एनालिसिस लेंगे एक ब्रेक के बाद।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
یہ وائس آف امریکہ ہے. کرونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام واشنگٹن سے میں ہوں اسد حسن, اور پروگرام کے سیگمنٹ میں ہم بات کرنے جا رہے ہیں امریکہ کے صدر ڈونلڈ ٹرمپ اور پرائم منسٹر عمران خان, ان کے درمیان ٹیلی فون پہ رابطہ ہوا ہے اور دونوں رہنماؤں نے اس وقت گلوبل پینڈیمک جو ہے, یا پینڈیمک اٹسیلف گلوبل ہی ہوتا ہے, یعنی کرونا کے سبب جو دنیا بھر میں چیلنجز ہیں اس کے اوپر گفتگو کی ہے, جو صورتحال جس کا سامنا ہے پاکستان کو, جو امریکہ کو, اور اس کے ساتھ ساتھ کچھ چیزیں اور بھی رپورٹ ہو رہی ہیں کہ باقی جو ریجنل ایشوز ہیں ان کے اوپر بھی بات ہوئی. اور ریجنل ایشوز میں ہم سب جانتے ہیں کہ امریکہ کے نزدیک سب سے زیادہ افغانستان اہم ہے, اور وہاں پہ جو ڈیولپمنٹس ہو رہی ہیں, چونکہ سب سے زیادہ پریزیڈنٹ ٹرمپ ان کا بھی فوکس ان دنوں کرونا کے اوپر ہے. پھر ساتھ ساتھ یہ بھی کہا گیا کہ کرونا وائرس کے خلاف جو اقدامات ہیں اس میں جو بھی اقدامات مل کے کیے جا سکتے ہیں, جو کولیبریشن ہو سکتی ہے اس کو بھی انکریج کیا جائے گا, اس کی حوصلہ افزائی کی جائے گی. پرائم منسٹر عمران خان نے شکریہ ادا کیا, $8 ارب کا جو پیکیج پاکستان کے لیے دیا گیا ہے, اور کہا گیا کہ اس سے جو ترقی پذیر ممالک ہیں ان کو مدد ملے گی, اور پاکستان جو ہے وہ اس پیکیج کو خاص طور پہ اپنے لوگوں کی فلاح اور کرونا میں ریلیف کے لیے خرچ کر رہا ہے. سو ڈاکٹر سہیل چیمہ صاحب اس پہ لکھ بھی رہے ہیں آلریڈی, اور ڈاکٹر سحر خان ان کے سامنے یہ سچویشن ہے, تو دونوں کا انالیسز کرتے ہیں میڈیکلی بھی کیا کولیبریشن ہو سکتی ہے اور ان حالات میں اسٹریٹجک کولیبریشن کیسی ہو سکتی ہے. سو ڈاکٹر سہیل چیمہ صاحب, سب سے پہلے آپ ہمیں یہ بتائیے گا کہ ظاہر ہے امریکہ بہت ترقی یافتہ ہے لیکن خود چیلنجز کا سامنا کر رہا ہے, پاکستان ترقی پذیر ہے لیکن چیلنجز وہاں پہ بھی بہت ہے, سو ان حالات میں تعاون کی کیا جہت نئی ہو سکتی ہے, اور اس ٹیلی فون سے کیا اخذ کیا جا سکتا ہے آگے چل کے, تعاون کی کیا شکلیں سامنے آ سکتی ہیں؟
دیکھیں, سب سے جو امپورٹنٹ چیز ہمیں ذہن میں رکھنی چاہیے اس ٹیلی فون کنورسیشن کی, کہ ٹیلی فون کنورسیشن کس نے پہلے کی, مطلب کس نے کال ملائی, اور کس طرح مطلب اس کا آگے جو فوکس جو ہوگا نا سارا اس سے پتا چلے گا. اگر یہ کال جو ہے پاکستان کی طرف سے, یعنی کہ عمران خان کی طرف سے ڈونلڈ ٹرمپ کو کی گئی ہے, تو ایک روٹین کال ہوتی ہے, جیسے کیونکہ امریکہ میں ظاہر سی بات ہے اس ٹائم پر تقریباً 42,000 to 45,000 جو ڈیتھ ہو چکی ہیں, تو ایک لیڈر دوسرے لیڈر سے کنڈولنس کے لیے
یہ
گئی ہوگی, کیونکہ دیکھیں ایک نارمل سرکمسٹانسز میں بھی جب کسی کے ہاں کوئی ڈیتھ ہوتی ہے تو دوسرے لوگ اس کے کنڈولنس کے لیے فون کرتے ہیں. تو جیسا کہ رپورٹ میں بتایا گیا ہے کچھ کہ یہ کال عمران خان کی طرف سے ملائی گئی ہے, تو آئی وڈ ناٹ ٹیک دس ون ایز اے ویری سگنیفیکینٹ اور امپورٹنٹ ڈیولپمنٹ, کیونکہ یہ روٹین کی کال تھی, اور ہر لیڈر جو ہے سپر پاور کے لیڈر کو اس طرح اس غمزدی یا دکھ کے موقع کے اوپر فون کرنے اس کی ریسپانسبلٹی ہوتی ہے.
لیکن یو ایس ایز اے ورلڈ لیڈر خود بھلے وہ چیلنجز کا سامنا کر رہا ہے, لیکن وہ باقی دنیا کو بالخصوص پاکستان جیسے اسٹریٹجک پارٹنر کو میڈیکل کے شعبے میں ان حالات میں کیا مدد کی پیشکش کر سکتا ہے؟
جیسا میں نے تھوڑے دن پہلے ایک بلاگ لکھا تھا, اس میں میں نے بتایا تھا کہ امریکہ جیسے ملک کے اندر اس سال کے اندر جو ہے 4 to 5 million ڈوسز کی ویکسین بنتی ہے, ان کی کیپیسٹی جو ہے وہ صرف 4 to 5 million ویکسین پروڈیوس کرنے کی ہے. اب جیسے کہ کرونا وائرس کے اندر سب سے امپورٹنٹ جو ٹریٹمنٹ ہوتی ہے ہوگی وہ اس کی ایکچوئل کیور ہے. ایکچوئل کیور جو ہے وہ ویکسین ہے. ویکسین آنے میں ارلیسٹ ویکسین جو ہے 12 to 18 months کے درمیان اگر آ جاتی ہے, لیٹس سے ابھی ڈفرنٹ ٹرائل چل رہے ہیں, تقریباً 30 to 40 کمپنیز آر ٹرائنگ ٹو برنگ دا ویکسین آؤٹ, تو جب ویکسین آ جائے گی تو اس کے بعد جو اصل چیلنج ہوگا اس ویکسین کو ماس لیول پہ پروڈیوس کرنے کا چیلنج ہوگا. جیسے کہ امریکہ کے اندر اگر 300 million لوگ 350 million ہیں, تو کم از کم 300 million کو ویکسین کی ضرورت پڑے گی, اور 300 million ہو سکتا ہے یہ 2 doses کے اندر ویکسین دینی پڑے, تو اگر 2 dose ویکسین ہوں گے تو یہ 600 million ڈوز کی جو ویکسین ہے اس کو اتنے بڑے لیول پہ بنانے کے لیے بہت سارے پارٹنرز, یعنی کہ بہت سارے ممالک کی مدد درکار ہوگی. اب اس ٹائم پہ سب سے زیادہ ویکسین جو چائنا اور انڈیا بناتا ہے, لیکن اب جب ویکسین آئے گی تو ان کی اپنی 1.5 billion کی پاپولیشن کے لیے بھی ویکسین کی ضرورت پڑے گی, تو دے کین ناٹ ریچ دیٹ کیپیسٹی کہ وہ دوسرے امریکہ یا دوسرے ویسٹرن ورلڈ کو ہیلپ آؤٹ کرے. تو آئی تھنک پاکستان کوڈ بی اے سگنیفیکینٹ پلیئر in terms of मेकिंग द वैक्सीन एंड हेल्पिंग द वेस्टर्न नेशंस आउट, क्योंकि हमारे यहाँ जो है बहुत ज्यादा चीप लेबर है, हमारे पास इंफ्रास्ट्रक्चर भी हम खड़ा कर सकते हैं, और जो हमारे पास जो लोग हैं वो बहुत एफिशिएंट और इंटेलिजेंट लोग मौजूद हैं वहाँ पे पढ़े लिखे, जो कि इस मेडिकल सेक्टर के अंदर दे कुड स्टेप फॉरवर्ड एंड पुट द इन्वेस्टमेंट एंड दे कुड हेल्प मेकिंग द प्रोड्यूसिंग द वैक्सीन. अच्छा, इसके अलावा ना सिर्फ वैक्सीन, अब पूरा जो दुनिया का फोकस है वो चेंज हो गया. अब सबसे बड़ी जो शॉपिंग इंडस्ट्री होगी वो पेंडेमिक के से रिलेटेड जो चीजें होंगी, जैसे मास्क हो गए, इसके अलावा आपके जो टायलनॉल हो गई, सैनिटाइजर्स हो गए, मतलब पूरे जो इस टाइम पे देखें, अब जो अमेरिका के अंदर आप उठा के देख लें, अमेजोन हो गया या सीवीएस, इनके स्टॉक्स ऊपर क्यों जा रहे हैं, क्योंकि हर कोई इन चीजों की शॉपिंग कर रहा है. वो जो रिटेल शॉप स्टोर है, मेसीज, जेसी पैनी, सारे के सारे बैंकरप्सियां फाइल करने की तरफ जा रहे हैं, क्योंकि नोबडी इज ट्राइंग टू बाय एनी अदर स्टफ अदर देन ये पेंडेमिक से रिलेटेड जो चीजें होती हैं. तो पाकिस्तान को भी एक मेजर मेजर प्लेयर इन टर्म्स ऑफ प्रोड्यूसिंग दिस सप्लाईज फॉर द वेस्टर्न वर्ल्ड.
एग्जैक्टली. डॉक्टर सैयद खान साहिबा, आप हमें बताइएगा कि ज़ाहिर है कोरोना ने हर तरह के हालात को मुतासर किया है, ताल्लुकात को मुतासर किया है. इन हालात में जब अमेरिका पाकिस्तान के पहले लीडर्स की गुफ्तगू होती थी तो लगता था कि सिर्फ अफगानिस्तान फोकस में होगा, इस कम्युनिकेशन में भी हुआ है, अफगानिस्तान में बात हुई, लेकिन आपके ख्याल में ये कोरोना और ये जो कॉमन चैलेंजेस हैं उसमें ये लीडरशिप क्या प्रोड्यूस कर सकती है एक दूसरे को फैसिलिटेट करने में?
अब देखें, बात ये कि बेशक हमेशा अफगानिस्तान जो है वो रहा है फोकस अमरीका और पाकिस्तान के दरमियान, और अभी भी टू सम एक्सटेंट यही फोकस रहेगा, क्योंकि जो ट्रंप एडमिनिस्ट्रेशन है ऑब्वियसली वो अभी तालिबान के साथ भी डायरेक्ट टॉक्स कर रहे थे. अभी एक डेढ़ महीना पहले उन्होंने एक अग्रीमेंट भी साइन किया था, बेशक वो कमजोर था लेकिन दैट वाज एक मेजर डेवलपमेंट था. तो वो तो जैसे फोकस रहेगा, लेकिन जहां तक पेंडेमिक की बात है, जैसे सोहेल चीमा साहब ने कहा कि पूरा फोकस अभी ये है कि वैक्सीन एक तो कौन बनाएगा, और फिर जब इंशाल्लाह वैक्सीन बन जाएगी तो फिर उसको मास प्रोड्यूस कैसे किया जाएगा और उसको डिस्ट्रीब्यूट कैसे किया जाएगा. तो वो जो हालात, वो जो वैक्सीन के ऊपर जो सब फोकस है वो बेसिकली डिटरमिन करेंगे मेरे ख्याल में कि अमेरिका और पाकिस्तान के रिलेशनशिप पे क्या असर होगा. और जहां तक अफगानिस्तान की बात है, डेफिनेटली अफगानिस्तान फोकस में रहेगा, क्योंकि पाकिस्तान के अंदर 3 मिलियन अफगानी रेफ्यूजीज, तो ऑब्वियसली पाकिस्तान इस बात से बहुत कंसर्न है कि रेफ्यूजी स्टेटस है, क्योंकि ऑब्वियसली पाकिस्तान ये नहीं चाहेगा कि उनके ऊपर कोई इल्जाम लगाया जाए तो उन्होंने अपने रेफ्यूजीज की मदद नहीं की इन हालात में.
लेकिन क्या सिर्फ अफगानिस्तान के रेफ्यूजीज ही ज़ेर बहस होंगे या अफगानिस्तान के अंदर जो बाकी सूरत हाल है, अफगानिस्तान इंट्रा अफगान डायलाग है, तालिबान का वहाँ पे इंगेज करना है, तालिबान की रिहाई, इन मामलों पे भी गुफ्तगू हुई होगी?
गुफ्तगू डेफिनेटली होगी. आई थिंक जहाँ पे रहाई की बात है, ये तो हम अमेरिका में भी देख रहे हैं कि बहुत डिस्कशंस हो रहे हैं कि जो कैद खानों में जो हालात हैं, कैद खानों में हमें मालूम है कि कोरोना वायरस बहुत तेजी से फैल रहा है, क्योंकि ऑब्वियसली वहां पे सोशल डिस्टेंसिंग करना बहुत मुश्किल काम है. तो कि जब अमरीका के जेल्स में ये हालात हैं तो ऑफकोर्स पाकिस्तान और अफगानिस्तान, हिंदुस्तान, इन सब के जेल्स में तो और भी हालात खराब होंगे. और ये भी फोकस रहेगा, क्योंकि एक अग्रीमेंट का जो एक हिस्सा था, जो अग्रीमेंट हुआ था अमेरिका और तालिबान के दरमियान, एक पहलू ये था कि तालिबान को रहा, कि जो तालिबान कैद हुए हैं उनको रहा किया जाएगा. तो आई थिंक वो असल में शायद जल्दी हो जाए, क्योंकि फोकस यही है कि इस वायरस को कंटेन कैसे किया जाए, और कोई ये नहीं चाहता कि वायरस ऐसी जगह फैले इतनी ज्यादा कि उसको कंटेन नहीं किया जा सकता. तो ये तो जैसे आप समझे, दुनिया तो चलती रह रही है, ये इस तरह के अग्रीमेंट्स तो होते जा रहे हैं, और अफगानिस्तान भी पाकिस्तान और अमेरिका के दरमियान फोकस रहेगा, लेकिन ऑफ कोर्स ये जो पेंडेमिक के जो हालात हैं ये असर करेंगे इवेंचुअली कि आगे क्या होगा.
जैसे डॉक्टर सुहेल चीमा ने पहले कहा ना कि ऑफ कोर्स ये हालात ऐसे हैं, और पाकिस्तान ऑलरेडी डायरेक्ट एक्सेस से आता है. गुज़श्ता रोज़ हमारे कोलीग ने इस पर बकायदा रिपोर्ट भी की थी, और माइकल कुगल बैन हूँ या बाकी अमेरिका के अंदर थिंक टैंक से कुछ और लोग, उनसे बात करके उनका भी ये कहना था कि ये हालात जो है अगर बराह रास्त उसकी एक्सेस बढ़ाई जाए मार्केट्स तक तो पाकिस्तान का पुराना मुतालबा भी पूरा हो सकता है. इसके अलावा कोई डायरेक्ट इमदाद अमरीका इटसेल्फ $2 ट्रिलियन और मजीद पैकेज अपने लोगों के लिए दे रहा है, इकनॉमिक प्रेशर्स उसके ऊपर खुद भी हैं, लेकिन कोई इमदाद पाकिस्तान के लिए डॉक्टर सहर मुमकिन है یعنی ایڈ میں فیسیلیٹیٹ کروانے کے علاوہ، یعنی باقی جو قرضے ہیں ان کو ریسکیڈول کرانے کے علاوہ کوئی براہ راست مدد بھی مل سکتی ہے؟ باقی
میرے خیال میں مل تو سکتی ہے، لیکن میں یہ ضرور کہوں گی کہ جو امریکہ میں جو سٹیمولس پیکیج ہے جس میں وہ دے رہے ہیں امریکی قوم کو چیکس وغیرہ، وہ ایک سمجھے ایک الگ فنڈ ہوتا ہے، اور جو فورن ایڈ کے لیے ایک الگ فنڈ ہوتا ہے، تو وہ دونوں ایز سچ ایک دوسرے کے اوپر اثر نہیں کرتے. لیکن جہاں پہ پاکستان کی بات ہے، بالکل میرے خیال میں عمران خان کو یہ ایک پرائیورٹی بنانی چاہیے کہ جو جو لونز ان کو آئی ایم ایف وغیرہ سے ملے ہیں کہ ان کو زیادہ ایکسٹینڈ کیا جائے، کیونکہ آف کورس پاکستان کی جو اکانومی ہے اس پہ اثر پڑے گا. ابھی رمضان بھی ہے اور رمضان بھی ابھی شروع ہوگا، اس پہ ویسے ہی اکانومی پہ فرق پڑتا ہے. تو اب پینڈیمک کی وجہ سے جیسے جیسے کیسز بڑھتے جائیں گے، پاکستان کے ہسپتالوں کے اوپر بھی پریشر جائے گا اور ہر چیز کو بند کیا جائے گا. آف کورس عمران خان نے ابھی اکانومی کو بند نہیں کیا ہے، اور اس کی بھی وجوہات یہ ہیں کہ دیر آر ٹو مینی ڈیلی ویجرز اینڈ مائیگرنٹ ورکرز ان پاکستان، تو وہ لاجک سمجھ میں آتی ہے. لیکن ایٹ دی اینڈ آف دی ڈے پھر بھی جو جیسے جیسے اکانومی فنکشن کرتی ہے وہ ویسے فنکشن نہیں کرے گی، اور اس پہ آف کورس پاکستان پہ اثر پڑے گا کیونکہ پاکستان کی اکانومی بہت کمزور ہے.
ڈاکٹر سہیل جی، مثلا میں کچھ دیر پہلے ایک پاکستانی اوریجن سے ایک انٹرپرنور اور ان کی جو فرم ہے وہ خاص طور پہ یہ ریپڈ ٹیسٹنگ کٹس بنا رہی ہیں کرونا کے لیے، سو یہ چیزیں امریکہ ایکسیپٹ کر رہا ہے؟ کیونکہ ایک تو وہ ہے نا جو ریگولر جس کو آپ کہہ سکتے ہیں ہماری ٹرم میں تو جو پیتھولوجسٹ ہیں باقاعدہ لیب پی ایس آر آپ کیا بولتے ہیں اس کو، ایک تو وہ ہے، اور دوسری طرف یہ جو ریپڈ ٹیسٹ کٹس ہیں جن کا ڈائریکٹلی پھر ڈیٹا جو ہے وہ ہیلتھ پرووائڈرز تک بھی پہنچتا ہے. سو اس طرح کے جو انٹرپرنورز پاکستان میں بیٹھے ہیں ان کے لیے مارکیٹ ان حالات میں کھل سکتی ہے جب لیڈرشپ بھی کانٹیکٹ میں ہو؟
دیکھیے میں آپ کو چھوٹی سی مثال دیتا ہوں کہ جیسے امریکہ کے اندر جو ہے ماسک کی شارٹیج ابھی پینڈیمک کے دوران ہوئی، مطلب ایون ڈاکٹرز کے پاس ماسک نہیں تھے. اس کی خاص وجہ صرف اور صرف ایک ہے، ایون دو کہ ماسک ایک سمپل سا ایک کیا کہتے ہیں کپڑے کا ٹکڑا ہوتا ہے جو کہ صرف منہ اور ناک کو کور کرتا ہے، بہت ہی چھوٹے سا پیس چاہیے ہوتا ہے، لیکن وہ تو ایف ڈی اے ریگولیٹ کرتا ہے اس کو. تو امریکہ کے اندر کوئی بھی چیز ہیلتھ سے ریلیٹڈ جو ہے وہ جب تک ایف ڈی اے اس کو اپروو نہیں کرے گی وہ چیز مارکیٹ میں آپ سیل نہیں کر سکتے. تو یہ ساری جو پاکستان کے اندر جو آپ نے جس ٹیسٹ کٹ کا ذکر کیا، اگر تو وہ ایف ڈی اے کی ریکوائرمنٹ پوری کرے گی کرتی ہے تو وہ یہاں پہ آ سکتی ہے، اگر وہ نہیں کرتی وہ نہیں آ سکتی. سمپل از دیٹ بیسیکلی. تو ہمیں کوئی بھی چیز ایسی اگر ہیلتھ سے یہ میڈیکل سے ریلیٹڈ ہماری پاکستان کے اندر پروڈیوس کرنی ہے تو ایف ڈی اے سے اس کی گائیڈ لائن اور اس کی اپروول لینی پڑے گی.
بہت شکریہ ڈاکٹر سہیل خان، کیٹو انسٹیٹیوٹ سے وابستہ آپ نے جوائن کیا. ڈاکٹر سہیل چیمن صاحب آپ نیو یارک سے ہمارے ساتھ تھے، آپ کے بھی ہم ممنون ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن. کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام، اور سامعین جب سے کورونا ہے دنیا میں مختلف شعبۂ زندگی کو اس نے چیلنج کیا ہے، پوری دنیا بدل کے رہ گئی ہے. آپ ایک چیز بار بار سن رہے ہیں، ٹیسٹ کٹس، اور یہ اتنی بڑی تعداد میں دستیاب نہیں ہے. وہ امریکہ ہو یا پاکستان، ایک ترقی یافتہ ملک ہو، وسائل والا ملک ہو، یا ترقی پذیر ملک ہو جہاں پہ وسائل کی بھی کمی ہے، کرونا کے لیے جو ٹیسٹ کٹس ہیں وہ اتنی بڑی تعداد میں اویلیبل نہیں ہیں. یہاں پہ امریکہ کے اندر ریاستیں وہ بذات خود بہت انڈیپینڈنٹ ہیں، وہ براہ راست بھی ٹیسٹ کٹس لینے کی کوششیں کرتی ہیں، حاصل کرنے میں کامیاب بھی ہو رہی ہیں. لیکن یہ ٹیسٹ کٹس کیا ہیں، کیسے بنتی ہیں، کہاں بنتی ہیں، اس کا جو چین آف سپلائی کیا ہے، اس پہ ہم بات کریں گے. ہمیں جو پرسنالٹی جوائن کر رہی ہیں وہ عمیر اعظم ہیں، چیف ایگزیکٹو آفیسر ہیں انوویٹو ہیلتھ کیئر سسٹم کے، پاکستان بیسڈ ہیں، انٹرنیشنل کمپنیز کے ساتھ کولیبریٹ بھی کرتے ہیں، اور وہ ان کووڈ 19 کے لیے ٹیسٹ کٹس وہ پروڈیوس کر رہی ہیں. ان سے ہم بات کرتے ہیں اور پرووائڈ کر رہے ہیں مختلف جو آگے کنزیومرز ہیں اور گورنمنٹس ہیں ان کو. عمیر بہت شکریہ آپ کا، تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا. وعلیکم السلام، ویلکم ٹو دا شو. سب سے پہلے تو ہمیں ان ٹیسٹ کٹس کے بارے میں بتائیے گا کہ چونکہ ایک نیا چیلنج تھا، نئی بیماری تھی، تو اس کی ٹیسٹ کٹس کب کیسے ڈیزائن ہوئی، کہاں ہوئی، اور کس طرح اس کا چین آف سپلائی کیا ہے؟
شیور، فرسٹ آف آل جی تھینک یو ونس اگین فار ہیونگ می آن دی شو. سو دیکھیں، بیسکلی میں تھوڑا سا آپ کو ایک منٹ لوں گا آپ کو تھوڑا سا بیک گراؤنڈ دینے کے لیے، سو دیٹ وی انڈرسٹینڈ کہ یو نو ویئر آر وی کمنگ فرام. تو ہمارا جو، ہم ایک پاکستان میں ایک کمپنی ہے جو کہ بہت ساری انٹرنیشنل کمپنیز کو ریپرزینٹ کرتے ہیں، جس میں سے ایک کمپنی ہے آئسٹاک. آئسٹاک جو ہے وہ فنلینڈ بیس کمپنی ہے، اور وہ انفیکشس ڈیزیزز میں بہت عرصے سے کام کر رہے ہیں، پچھلے 6 سال. ٹھیک ہے. اور ان کی جو ٹیکنالوجی ہے وہ کافی منفرد ہے، اس طریقے سے کہ وہ بیسکلی لیبس کو فیلڈ میں لے جاتے ہیں. تو انہوں نے ایک موبائل ڈائگنوسٹکس کا کانسیپٹ نکالا ہے، جسے ہم میڈیکل ٹرم میں پوائنٹ آف کیئر بھی کہتے ہیں. تو جو آپ کا سوال تھا کہ جی ہاؤ ڈیڈ اٹ آل اسٹارٹڈ، سو دیکھیں، ریپڈ ٹیسٹ کٹس جو ہیں، جس میکینزم کو ہم فیلڈ میں لے کے آئے ہیں، یہ پچھلے کوئی 4-5 سالوں سے استعمال ہو رہی ہیں. بلکہ ڈبلیو ایچ او اور باقی جو آرگنائزیشنز ہیں، انہوں نے ملیریا اور ڈینگی، کچھ انفیکشس ڈیزیز کے لیے اس کو تو آلریڈی اسٹینڈرڈ بنا دیا. ٹھیک ہے نا. اب وہ کہتے ہیں کہ جی آپ کو انفیکشس ڈیزیز کے لیے لوگوں کو لیب لانے کی ضرورت نہیں ہے، رادر ایک سسٹم ایسا ہونا چاہیے جس میں آپ لیب کو فیلڈ میں لے جائیں. ٹھیک ہے. سو ہم نے وہی عمل جو ہے وہ COVID-19 کی ٹیسٹنگ میں استعمال کیا ہے. بیسکلی ریپڈ ٹیسٹ کٹ ڈیزائن کی گئی ہے. اس کا فائدہ یہ ہے کہ آپ اس ریپڈ ٹیسٹ کٹ کو فیلڈ میں لے جا سکتے ہیں، لوگوں کے گھروں پہ لے جا سکتے ہیں، ایون کہ لوگوں کو سیلف ٹیسٹنگ کے لیے دے سکتے ہیں، جو کہ اٹ از دا سیم پروسیس جیسے آپ ڈائبٹیز ٹیسٹ کرتے ہیں. ٹھیک ہے نا. اٹ از مور اور لیس دا سیم پروسیس. آپ انگلی کو ایک جگہ سے پرک کرتے ہیں، یو ٹیک ا ڈراپ آف بلڈ، یو پٹ اٹ آن دا ریپڈ ٹیسٹ کٹ، کہ جی یہ بندہ پازیٹو ہے یا نیگیٹو ہے. دوسری چیز یہ ہے کہ اس کا ایک اور بہت بڑا بینیفٹ ہے، وہ یہ ہے کہ جو ہیلتھ اتھارٹیز، جن کو ڈیٹا بہت لیٹ مل رہا ہے، کیونکہ آپ کو پتا ہے پی سی آر بیس ٹیسٹنگ کا ایک جو تھوڑا سا ڈرا بیک ہے، آل دو ظاہر سی بات ہے وہ ابھی گولڈ اسٹینڈرڈ مانا جاتا ہے، لیکن اس کا ایک ڈرا بیک یہ ہے کہ ایک تو ریزلٹس اس کے یو نو 12 سے لے کر 48 گھنٹے میں آتے ہیں، ڈیپینڈنگ آن دا کہ آپ کے پاس کیا کیپیسٹی ہے.
لیکن اس طریقہ ٹیسٹ کے اس طریقے میں اور آپ کا جو ڈیجیٹلی ٹیسٹ ہے، اس میں ایکوریسی میں کیا فرق ہے؟
دیکھیں سر، اگین جو پیتھولوجسٹ ہیں یا جو جو ڈاکٹرز ہیں، ان کا اس میں دو اسکول آف تھاٹس ہیں. ٹھیک ہے. اگر آپ بائی ریسرچ جائیں گے تو پی سی آر بھی اراؤنڈ 80% ہے. ٹھیک ہے نا. اور ہمارا جو ٹیسٹ ہے، بیکاز ہم اینٹی باڈیز کو ٹیسٹ کرتے ہیں بلڈ کے اندر، ہمارا جو جہاں سے ہم نے ویلیڈیشن کرائی ہوئی ہے، دیٹ از شون اباؤٹ 95% ایکوریسی. ٹھیک ہے. سو اینٹی باڈیز کے کیس میں، جو کہ ایک طریقے کا ڈیفینس میکینزم باڈی بنانا شروع کر دیتی ہے اگینسٹ دا وائرس، وہ ہم ڈیٹیکٹ کر دیتے ہیں، تاکہ ہمیں یہ پتا چلنا شروع ہو جاتا ہے ہمارے ٹیسٹ سے کہ یہ آدمی انفیکٹ ہو گیا. ٹھیک ہے نا. تو وہ پھر ایٹ لیسٹ اس کو، اگر وہ اس کو یہ چیز، مجھے سمپٹمز، کیونکہ آپ کو پتا ہے کہ اس میں ایک دوسرا سب سے بڑا مسئلہ یہ کہ اے سمپٹمیٹک ہے. ٹھیک ہے نا. کہ اس میں سمپٹمز بہت لیٹ آ رہے ہیں، کبھی 8ویں دن 10ویں دن بھی آ رہے ہیں سمپٹمز. ٹھیک ہے نا. کچھ لوگوں کو 4th-5th دن آ جاتے ہیں، کچھ لوگوں کو 10-12 دن بھی سمپٹمز نہیں آتے، اور کچھ کے کیس میں تو سمپٹمز آتے ہی نہیں ہیں، اور اگر باڈی فائٹ کر جاتی ہے تو وہ اس پروسیس سے بھی گزر جاتے ہیں. ٹھیک ہے نا. تو اٹ از بیکاز اٹس سچ اے نیو ڈیزیز، نو پیپل آر اسٹل ایبل ٹو ناٹ ایبل ٹو فائنڈ آؤٹ کہ ایکچولی اس میں ہو کیا رہا ہے. بٹ چونکہ اینٹی باڈیز جو ہیں وہ آپ کے بلڈ میں بننا شروع ہو جاتی ہیں اگر آپ انفیکٹڈ ہیں، تو آپ کو ایٹ لیسٹ یہ پتا چل جاتا ہے کہ آپ انفیکٹڈ ہیں، تو آپ سیلف کوارنٹین میں جا سکتے ہیں اور آپ دوسروں کو انفیکٹ نہیں کر سکتے کم از کم.
ٹھیک ہے.
تیسرا جو اس میں امپورٹنٹ فیکٹر ہے، میں جو ہیلتھ اتھارٹیز کے پوائنٹ آف ویو سے آ رہا تھا، کہ دیکھیں پی سی آر بیس ٹیسٹ ہو، اس میں چیلنج یہ ہے کہ آپ ریزلٹس جو ہیں وہ 12 سے 48 گھنٹے لیٹ مل رہے ہیں. ٹھیک ہے نا. وچ مینس کہ آپ کے پاس ریئل ٹائم ڈیٹا نہیں ہے.
اب ہمیں تھوڑا سا جرنی سمجھائیے کہ جو اویلیبل کٹس ہیں، ہم یہ سنتے ہیں امریکہ میں بھی کمی ہے، اس کو بھی نہیں مل رہی، پاکستان دنیا کے بڑے بڑے ملکوں کے پاس یہ کٹس نہیں ہیں، لوگ لائنیں بنا کے کھڑے ہیں. سو یہ کٹس تیار ہونے میں کتنا وقت لگتا ہے، کتنے مینوفیکچررز پوری دنیا میں بیٹھے ہیں، اور کیسے سپلائی ہوتی ہے، اور یہ شارٹیج کیوں ہے؟
اچھا دیکھیں، سب سے بڑی بات یہ کہ اس وقت وی آل ہیو ٹو انڈرسٹینڈ کہ آپ کا 70-80% دنیا خود بند پڑی ہوئی ہے. ٹھیک ہے نا. in terms of manufacturing. I think the only do ek wahid mulk hai is waqt China ya Chin, wo is waqt jo hai wo at least manufacturing side se ek abhi wo at least they're still operating. Theek hai. Now of course challenge unko bhi aa raha hai because they're also running out of raw material. Theek hai na, kyunki effectively China is a manufacturing hub, it's not a production hub. Theek hai na, wo definitely सोर्स करते हैं रॉ मटीरियल फ्रॉम डिफरेंट प्लेसेस.
ठीक
है, तो जाहिर सी बात है चैलेंज तो उनको भी आ रहा है, लेकिन एटलीस्ट दे आर स्टिल ऑपरेटिंग. और हम भी इस वक्त जो है वो वहां की जो अप्रूव्ड फर्म्स हैं जिनके पास सारी सर्टिफिकेशंस मौजूद हैं, स्पेशली चाइना, आपको पता है कि अभी बीच में काफी शोर भी मचा था कि वेयर सब स्टैंडर्ड प्रोडक्ट्स वर बीइंग शिप्ड आउट ऑफ चाइना, तो उसको भी चाइनीज गवर्नमेंट ने कर्ब किया है और उन्होंने अब CFDA का एक प्रोसेस इनेबल किया है जिसे वो चाइनीज FDA कहते हैं. कि जब तक किसी कंपनी के पास वो CFDA का सर्टिफिकेट नहीं होगा दे विल नॉट बी एबल टू एक्सपोर्ट. ठीक है, तो अभी तो जाहिर सी बात है कि हमें, अगर मैं पाकिस्तान परस्पेक्टिव से बात करूं फॉर एग्जाम्पल, हमें थोड़ा सा फिर एडवांटेज है बिकॉज हमारी थोड़ी चाइना के साथ रिलेशनशिप्स बेहतर है, तो हमें फिर भी इस वक्त जो है वो प्रेफरेंस दी जा रही है. तो अभी भी हम जो अपने सप्लायर्स के साथ, क्योंकि हमारी जो पेरेंट कंपनी है वो फिनलैंड की हाई स्टॉक है. ठीक है ना, जो पार्टनर कंपनी है और उनके बैक टू बैक कॉन्ट्रैक्ट्स हैं विद चाइनीज मैन्युफैक्चरर्स, तो हमें, और चूंकि हम पाकिस्तान में लाने की बात करें तो हमें फिर भी थोड़ा सा प्रेफरेंस मिल रही है. ठीक है ना, हम, लेकिन जाहिर सी बात है बाकी दुनिया में वो थोड़ा सा एक चैलेंज बना हुआ है. अब इस वक्त जो है वो हम गवर्नमेंट ऑफ पाकिस्तान के साथ इस वक्त काफी कोशिश कर रहे हैं समझाने की, क्योंकि थोड़ा सा अभी भी चैलेंज ये आ रहा है कि यहाँ पे अभी भी प्रेफरेंस जो है वो PCR बेस्ड किट्स को दी जा रही है ओवर रैपिड टेस्ट किट्स.
ठीक है,
अगेन मैं उसको चैलेंज नहीं करता, वो अप्रोच भी ठीक है, बट हमें इस चीज को अंडरस्टैंड करना पड़ेगा कि PCR टेस्ट की अपनी लिमिटेशंस है.
ठीक
है, एक तो उसकी जाहिर सी बात है कि द कॉस्ट ऑफ डूइंग अ टेस्ट इज वेरी वेरी हाई PCR. ठीक है, मतलब ऑलमोस्ट हमारी और PCR की कॉस्ट में, मैं आपको बताऊं तो 1/4 से भी कम कट, मतलब हम, वी आर 1/4 चीपर देन PCR. ठीक है,
सही.
PCR की जो कॉस्ट है, ठीक है, प्लस PCR का जो दूसरा चैलेंज है वो उसका टर्न अराउंड टाइम है.
ठीक है, अब रैपिड टेस्ट किट्स की बात करें. हाँ जी, तो जो आपके पास जो रैपिड टेस्ट किट्स हैं उसकी कितनी एक्सेप्टेंस है और मुख्तलिफ जो हेल्थ सिस्टम्स हैं वो आपसे कितना अप्रोच करें?
देखें, अब तो इस वक्त जो है वो US भी ओपन अप हो रहा है, UK भी ओपन अप हो गया है, यूरोप, मतलब एवरीवेयर पीपल आर नाउ ओपनिंग अप ऑन रैपिड टेस्ट किट्स. ठीक है ना, बिकॉज ये चीज रियलाइज हो गई है. देखें, रैपिड टेस्ट किट को आपको मॉडल को समझना पड़ेगा. इसका मॉडल ये है कि जी आपको लॉकडाउन से जब निकलना है, ठीक है ना, हम ये नहीं कह रहे कि रैपिड टेस्ट किट इज द ओनली वे कि जहां से आप जो है ना वो पॉजिटिव पेशेंट्स को ट्रैक करें. वी आर नॉट सेइंग दैट. ठीक है, पॉजिटिव पेशेंट्स के लिए ऑफ कोर्स हम यही समझते हैं कि आज भी PCR इज अ बेटर ऑप्शन. ठीक है ना, ऑफ कोर्स. ठीक है, हम ये कह रहे हैं कि लॉकडाउन को ईज आउट करने के लिए और लोगों को वापस लाने के लिए कामों पे आपको एंटीबॉडी टेस्ट करें, ताकि आपको ये पता चले कि कौन सा बंदा इन्फेक्टेड है, उसको 14 या 21 दिन के लिए क्वारंटीन करें,
बाकी उनके निकाल दें. तो मुझे बताएं कि इसमें कास्ट कितनी आती है रैपिड टेस्ट पे और PCR पे?
हमारी देखें, PCR, अगर मैं पाकिस्तान परस्पेक्टिव से बात करूं तो इस वक्त PCR किट पाकिस्तान में 6 से 8 हजार रुपए आप समझ लें कॉस्ट है.
यानी जो भी उस पे कर रहा है वो उसकी कास्ट है या ये कंज्यूमर की कास्ट है जिसने टेस्ट करवाना?
हाँ, कंज्यूमर की. तो फॉर एग्जांपल अगर कोई लैब में आप जाते हैं तो आपको वो 6 से 8 हजार रुपए का टेस्ट पड़ता है.
लेट्स से कि गवर्नमेंट, अगर गवर्नमेंट वो किट्स लेके आई है तो गवर्नमेंट को वो किट कितने की पड़ती है बाहर से?
नहीं, गवर्नमेंट को भी, गवर्नमेंट देखें, गवर्नमेंट भी 3-4 हजार रुपए से कम पे तो नहीं पड़ रही होगी गवर्नमेंट को भी.
ठीक है,
ठीक है ना. हम इस वक्त जो बात कर रहे हैं, हम जो टेस्ट किट लेके आए हैं वो इज एनीवेयर बिटवीन $8 depending on the quantity that is ordered. ठीक है, $8 to $10 के बीच में है.
यानी 1000 से 1500 के दरमियान में.
जी बिल्कुल, 1000 से 1500 रुपए के बीच में.
सही 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 सही.
तो मैं इसलिए आपसे कह रहा था कि this is cheaper than 1/4 की हम जो बात, तो अगर 8000 रुपए का टेस्ट है अगर आप 1/4 से भी 1/4 देखें तो 2000 रुपए बंदे हैं, हम उससे भी नीचे हैं काफी।
और एक्यूरेसी से आप बता रहे हैं कि उसकी जो एक्यूरेसी है,
एक्यूरेसी जी एक्यूरेसी इज प्रोबेबली बेटर हमारे एंड पे एंटीबॉडीज के केस में। प्लस जो इसमें सबसे बड़ा एडवांटेज है ना, वो हमारा जो इसके ऊपर टेक्नोलॉजी का जो सोल्यूशन है जो कि आपको इंस्टेंट रिजल्ट दे रहा है, ठीक है, प्लस आपको रियल टाइम डेटा दे रहा है।
तो आपकी कैपेसिटी क्या है, आप कितनी प्रोड्यूस कर सकते हैं?
हम इस वक्त जो है हम जिन मैन्युफैक्चरर्स के साथ काम कर रहे हैं उनकी डेली की प्रोडक्शन इज एनीवेयर बिटवीन 100,000 टू हाफ अ मिलियन किट्स अ डे, ठीक है, जो डेली की प्रोडक्शन है, ठीक है। सो हाँ, तो इस वक्त हम जो है वो हमने तकरीबन अभी तक हम कोई 4-5 लाख किट्स जो है वो सप्लाई कर चुके हैं टू डिफरेंट कंट्रीज, जिसमें मलेशिया भी है, पाकिस्तान में भी एक हमें ऑर्डर मिला है प्राइवेट सेक्टर में, फिर इसके अलावा जो है फिर श्रीलंका है, उसके अलावा यूएई है, फिर उसके अलावा यू नो अपना क्या कहते हैं अफ्रीका में एक दो मुल्क हैं जहां पे ये हुआ है। तो थिंग्स आर नाउ मूविंग, यू नो जाहिर सी बात है यूएस की मार्केट्स और यूके की मार्केट जैसे डिफरेंट है, वो पाकिस्तान से उसको हैंडल करना डिफिकल्ट है, लेकिन इस पार्ट ऑफ द वर्ल्ड में द ट्रैक्शन इज नाउ कमिंग इन, ठीक है ना। तो लोगों को अब समझ आ रही है कि जी आपको इस प्रोसेस पे आना पड़ेगा, स्पेशली उसके लिए जहां आप लोगों को वापस अपने काम पे लाना चाहते हैं।
बहुत शुक्रिया उमेर आजम, आपने हमें अपडेट किया,
बहुत शुक्रिया सर, थैंक यू।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urdu.voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdu.voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urdu.voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urdu.voa.com पर बराह राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन, और कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम स्वामी, हम मईशत पे बात करने जा रहे हैं लेकिन दो मुख्तलिफ हवालों से। मईशत पे एक तो ग्राउंड रियलिटीज़ को देखते हुए जो इकोनॉमिस्ट क्या कह रहे हैं उसका तजिया करेंगे। खालिद जमील साहब हमारे सीनियर साफ़ी हैं, मुआशी अमूर के और डेवलपमेंट सेक्टर के एक्सपर्ट हैं, उस पर गहरी नज़र रखते हैं, लिखते हैं, बोलते हैं, प्रोग्राम होस्ट करते हैं। और उज़्मा बिन्त नज़ीर हमारे साथ हैं, वो एस्ट्रोलॉजिस्ट हैं यानी इल्म फलकियात की माहिर हैं। सो आज उनको प्रोग्राम में लेने का ख़ास तौर पर एक मकसद ये भी है कि जब प्राइम मिनिस्टर इमरान खान ने 26 दिसंबर को एक बयान दिया था, एक स्टेटमेंट था, कौम से खिताब भी था कि 2020 जो है वो पाकिस्तान की मुआशी बहाली का और मुआशी तरक्की का साल है। सो उस पे उज़्मा बिन्त नज़ीर ने अपने स्टेटस पे एक एनालिसिस दिया था और कहा था कि सॉरी मिस्टर प्राइम मिनिस्टर, शायद ये ऐसा ना हो सके क्योंकि 2020 ये बताता है कि पाकिस्तान के लिए बहुत मुश्किल मुआशी साल होगा, ना सिर्फ पाकिस्तान के लिए बल्कि पूरी दुनिया की मईशत को बहुत बड़ा चैलेंज पेश आ सकता है। सो ये बात है दिसंबर की, जबकि कोरोना हम इरप्ट होता हुआ पहली बार उसकी खबरें सुनते हैं चाइना से फरवरी में, और इस वक्त जब हम अप्रैल के आखिरी अशरे में बात कर रहे हैं आपके सामने, तो उस वक्त पूरी दुनिया को ट्रिलियन डॉलर्स का नुकसान हो चुका है और मईशत बुरी तरह से मुतासर हो चुकी है। सो दोनों जावियों से बात करते हैं, ग्राउंड रियलिटी एंड एस्ट्रोलॉजी। सो उज़्मा बिन्त नज़ीर, सबसे पहले आपसे आप हमें बताइएगा कि आपने किस तरह प्राइम मिनिस्टर इमरान खान के उस स्टेटमेंट का एनालिसिस किया था इल्म फलकियात की रोशनी में, और आपको कैसे क्या हिंट्स मिले थे जो आपको लगता था कि 2020 राइज का नहीं बल्कि डाउनफॉल होगा?
थैंक यू सर फॉर हैविंग मी। तो अभी सेकेंड वर्ल्ड वॉर से लेके अब तक 6 ग्लोबल रिसेशन आए। सबसे पहला रिसेशन आया था 1970 में, फिर 1974-75 में, 1980-83 में, 1993 में, 2001-2002 एंड देन 2008-2009 में। इन तमाम ग्लोबल रिसेशन के टाइम पे जो प्लेनेटरी पोजीशंस थी वो वही 2020 में और इवन मिड 2021 तक वही प्लेनेटरी पोजीशंस जो है वो रहनी है। तो क्योंकि एस्ट्रोलॉजी जो है वो इसको आप एक स्टैटिस्टिकल टूल कह सकते हैं. इट इज ऑल अबाउट प्रोबेबिलिटीज और प्रीवियस पैटर्न्स और साइकिल्स को देखते हुए उनका एनालिसिस करके आप उस बेस पे जो अंदाजे लगाते हैं वही एस्ट्रोलॉजी का प्रेडिक्शन होती है एक्चुअली. तो उन तमाम प्रीवियस रिसेशंस को देखते हुए मुझे ये लग रहा था कि 2020 जो है वो ना सिर्फ पाकिस्तान बल्कि ग्लोबल इकोनॉमी के लिए जो है वो काफी चैलेंजिंग ईयर होगा.
सही. अब इस और ये 2019 की आखिर का बयान था प्राइम मिनिस्टर का. खालिद मिल सर, जब उज़्मा ने ये प्रेडिक्शंस दी थी उनकी वॉल के ऊपर, अभी वो मौजूद है, सो उस वक्त ग्लोबल रिसेशन तो नहीं लेकिन एक प्रेशर इकोनॉमी के ऊपर एंटिसिपेट किया जा रहा था, कुछ ग्राउंड फैक्टर्स थे जो हिंट करते थे, या आप कैसे देखेंगे? उज़्मा का भी एनालिसिस आपने सुना है, उस वक्त ज़मीन पर ऐसी सिचुएशन थी जो हिंट करती हो कि कोई चैलेंज आने वाला है दिसंबर 2019 में?
देखिए जो जमीनी हकायक थे मईशत के या बाकी जो मामलात हैं वो थोड़े से डिफरेंट थे. अगरचे मुख्तलिफ जो आलमी इक्तसादियात या मईशतें हैं उनके ऊपर कुछ दबाव तो थे. मिडल ईस्ट के अंदर भी आप देख रहे हैं कॉन्फ्लिक्ट की सिचुएशन, और वहाँ जिस तरह से बार बार कभी पेट्रोलियम प्राइसेस कभी ऊपर जाती थी कभी नीचे जाती थी, अनसर्टेनिटी थी. इसी तरह आप अगर यूरोप में देखें या अमेरिका में देखें, चाइना के अंदर इवन उनकी पिछले चंद सालों के अंदर जिस तरह से ग्रोथ एक सस्टेनेबल ग्रोथ मुसलसल जा रही थी उसके अंदर थोड़ा सा वहां पर ब्रेक्स लगी थी. अच्छा पाकिस्तान की अगर सूरत हाल देखें, पाकिस्तान की थोड़ी सी डिफरेंट सिचुएशन सारी की सारी बाकी रीजन से हटकर. पाकिस्तान में ये एक्सपेक्ट किया जा रहा था, ना सिर्फ पाकिस्तान की अपनी जो इकोनॉमिस्ट थे या जो यहाँ पे इकोनॉमिक से मतलब जो इदारे हैं जो रिसर्च करते हैं, या स्टेट बैंक ऑफ पाकिस्तान की रिपोर्ट, इवन वर्ल्ड बैंक की, IMF की या ADB की जो रिपोर्ट थी, उनके अंदर ये नजर आ रहा था कि पाकिस्तान में जो 2020 का साल होगा, क्योंकि जब PTI की गवर्नमेंट आई और इन्होंने कुछ बड़े मेजर डिसीजंस लिए थे, खास तौर पर चार पांच बड़े सेक्टर्स जो थे जिनके अंदर इन्वेस्टमेंट का पोटेंशियल बहुत ज्यादा था, जिनके अंदर जो है ग्रोथ का पोटेंशियल बहुत ज्यादा था, और इंटरनेशनल ट्रेड के अंदर उन सेक्टर्स का जो शेयर है वो भी ट्रिलियन डॉलर्स के अंदर है, तो उन सेक्टर्स को पाकिस्तान के अंदर इंसेंटिव दे के ओपन किया जा रहा था. तो इसलिए एक्सपेक्ट किया जा रहा था कि पाकिस्तान के अंदर जो पिछली एक दो दिहाई खास तौर के ऊपर वॉर एंड टेररिज्म के ऊपर गुजरी थी, इसके अंदर पाकिस्तान की मईशत, पाकिस्तान की समाजी हालात, हर चीज जो बड़ी बुरी तरह मुतासर हुई थी पाकिस्तान के बीच 2001 के बाद, अगर आप पिछले 15-20 साल देखें तो. अब ये समझा जा रहा था कि शायद अब वो एक फेज आया है जहां पर पाकिस्तान थोड़ा सा जो है स्टेबल होगा, और फिर उस स्टेबिलिटी के बाद जब आपकी फॉरेन डायरेक्ट इन्वेस्टमेंट अगर बढ़ती है यहाँ पे, इसके बाद रेमिटेंसेस जो है वो ग्रेजुअली पिछले एक डेढ़ साल के अंदर मुसलसल बढ़ रहे थे, फिर हमारा जो बैलेंस ऑफ पेमेंट का डेफिसिट था वो भी नैरो होता जा रहा था, कम होता जा रहा था, तो हमारी एक्सपोर्ट जो है उसके अंदर भी नजर आ रहा था कि एक्सपोर्ट बढ़ रही है. फिर एग्रीकल्चर सेक्टर को आपकी जो डेयरी और पोल्ट्री और लाइफ स्टाइल सेक्टर है उसको ओपन किया जा रहा था, उसके अंदर जदीद तीन मॉडर्न टेक्नोलॉजीज लगाई जा रही थी. फिर जो टूरिज्म जो पाकिस्तान का बहुत बड़ा पोटेंशियल है, इसके अंदर आपको साल में किसी भी वक्त आपको चारों मौसम मिल सकते हैं, और हर किस्म की डाइवर्सिटी है इसके अंदर, आपको हाई माउंटेन्स है जहाँ पे स्नो 12 महीने जो है कवर रहती है, इसी तरह आपको बहुत सी डेजर्ट्स मिलते हैं, आपको बड़ी वर्जन बीच मिलती हैं, तो हर चीज जो है पाकिस्तान के अंदर मौजूद है, इन एरियाज को खोला जा रहा था. फिर एक और जो बड़ा खास पाकिस्तान को आप देखा होगा, हाउसिंग सेक्टर जो है पाकिस्तान के अंदर जो 20 करोड़ की आबादी है, और उसमें एक बहुत बड़ा चंक जो है वो विदाउट हाउसिंग यूनिट जो है वो जिंदगी गुजार रहा है, या तो किराए पर है या किसी और के घर पर है या जमीनों पर झोंपड़ियों पर गुजार रहे हैं. पाकिस्तान गवर्नमेंट ने ये फैसला किया था कि यहाँ पे जो हाउसिंग सेक्टर है और जो कंस्ट्रक्शन और रियल स्टेट का सेक्टर है उसके अंदर इंसेंटिव दिया जाएगा, इसको ओपन अप किया जाएगा और घर तामीर किए जाएंगे यहाँ पे. तो ये जब सेक्टर खुलता है तो इससे तकरीबन कोई 50-60 इंडस्ट्रीज जो है वो उनके अंदर अपॉर्चुनिटीज पैदा होती है. तो इस तनाजुर में उस वक्त जो है सिर्फ प्राइम मिनिस्टर ऑफ पाकिस्तान ही नहीं बल्कि तमाम जो पाकिस्तान के इकोनॉमिस्ट थे या इंटरनेशनल इदारे थे जो इस सारी चीज के ऊपर नजर रख रहे थे, जो सपोर्ट भी कर रहे थे, फंडिंग भी कर रहे थे और डोनर्स थे, वो ये एक्सपेक्ट कर रहे थे कि पाकिस्तान का जो 2020 होगा, खास तौर पर ये जून के बाद आखिरी जो 6 माह होंगे, थर्ड
फोर्थ राइज करेंगे,
उसके अंदर एक रीजनेबल इम्प्रूवमेंट नजर आएगी.
सो इस एतबार से तो इस एतबार से जो उज़्मा का एनालिसिस था वो यकसर मुख्तलिफ था उन तमाम इकानों में से, और ऑफकोर्स जो प्राइम मिनिस्टर्स को ब्रीफिंग दी जा रही थी. उज़्मा आप जरा आगे आते हैं, اب یہ بتائیے گا, میری گزشتہ روز بھی ڈاکٹر اشفاق حسن سے اور یہاں پہ واشنگٹن میں جو اکانومسٹ ہیں مڈل ایسٹ انسٹیٹیوٹ کے ساتھ ڈاکٹر زبیر اقبال, ان سے بات ہوئی ہے کہ اب یہ ریسیشن اور اس کے اثرات کب تک رہیں گے, ان کا انالیسس میں آپ سے بعد میں شیئر کرتا ہوں اور خالد جمیل صاحب بھی اس پہ رائے دیتے ہیں, آپ کیا دیکھ رہی ہیں؟
مجھے تو مڈ 2021 تک جو ہے وہ سچویشن جو ہے اس میں بہتری نظر نہیں آتی, آلموسٹ اسی طرح کی سچویشن رہے گی. مڈ 2021 کے بعد تھوڑا ریلیف ہے, لیکن جو اکنامک سلو ڈاؤن ہے اس سے مکمل ریلیف جو ہے اگر آپ مجھ سے پوچھیں تو مجھے تو اپریل 2022 کے بعد نظر.
تو یہ آپ کو صرف پوری دنیا کے لیے یا پاکستان کے لیے؟
یہ ایکچولی تو ہے پوری دنیا کے لیے, لیکن اس کا افیکٹ پاکستان پہ بھی ہوگا.
پاکستان کا میں نے جب اپنے اکانومسٹ سے بات کی ہے وہ یہ کہتے ہیں کہ آف کورس پاکستان بھی اسی دنیا کا اسی گلوب کا حصہ ہے, لیکن پاکستان جیسے ملکوں کی معیشت اتنی زیادہ انٹیگریٹڈ نہیں ہے انٹرنیشنل مارکیٹ کے ساتھ, ہونی چاہیے, تھوڑا بہت شیئر ہے بھی صحیح, اس لیے پاکستان کو یہ ایک ایڈوانٹیج بھی ہے کہ وہ چونکہ زیادہ انٹیگریٹڈ نہیں ہے اس لیے لوکلی کچھ لوکل فیکٹرز ایسے ہو سکتے ہیں جو اس کی معیشت کو اسٹل سہارا دے سکتے ہیں, اس بیک ڈراپ میں بتائیے گا.
مکمل ریلیف مجھے بالکل بھی نظر نہیں آتا ہے, کہ اگر آپ کہیں کہ بالکل ہی ٹوٹلی ڈفرنٹ ایک سینیریو بن جائے گا, 19-20 کا فرق آ سکتا ہے لیکن مکمل ریلیف نہیں.
خالد جمیل صاحب آپ کی اسیسمنٹ کیا ہے؟ میں نے آپ کے سامنے ڈاکٹر اشفاق حسن اور ان کا انالیسس بھی رکھا ہے, آپ نے عظما بنت نذیر ان کو بھی سنا ہے, 2021 کا میڈ ویسے اگر یہ دیکھا جائے نا جنرلی سو ابھی بھی یہ ارلی ہے, کیونکہ لوگ تو ایکسپیکٹ کرتے ہیں کہ منیمم 3 سال لگیں گے کرونا سے پہلے والی سچویشن پہ آنے تک, آپ کی اسیسمنٹ کیا ہے؟
دیکھیں میرا یہ خیال ہے کہ یہ جو انالیسز ہے نا کہ پاکستان کی معیشت جو ہے انٹرنیشنلی اتنی انٹیگریٹڈ نہیں ہے جتنی کہ یورپ کی, مڈل ایسٹ کی یا ایسٹ ایشیا کی,
ایون انڈیا کی, کیونکہ ایون انڈیا کی آپ دیکھ لیں وہ جی ڈی پی کے اوپر ڈیولپ ڈیپینڈ کرتا ہے,
انڈیا بھی تو اس میں کافی وزن ہے. اچھا لیکن پاکستان جو یورپ کی معیشت ہے یا ایسٹ ایشین ہے انڈین ہے کہ ان کو ریکوری میں تھوڑا ٹائم زیادہ لگ سکتا ہے. میرا خیال ہے کہ پاکستان کی جو معیشت ہے اس کی جو ریکوری ہے اس کے اندر اتنا ٹائم نہیں لگے گا جتنا کہ یورپین یا باقی ممالک کا ہوگا. اس کی ریزن یہ ہے کہ پاکستان کا انٹرنیشنلی جو اگر آپ دیکھیں نا 2-3 چیزیں ہیں صرف, ایک پاکستان کی ایکسپورٹس ہیں جو زیادہ تر جو ہے کہ وہ یورپ کی سائڈ کے اوپر ہے اور وہاں پہ کافی اس وقت ڈسٹربنس ہے اور پاکستان کی وہ ایکسپورٹ ساری کی ساری رکی ہوئی ہے, وہ امپیکٹ آئے گا اس کے اوپر. دوسرا پاکستان کا جو ریمیٹنسز ہیں وہ ایک اچھا خاصا امپیکٹ ڈال رہا تھا, جو ہمارے ریزروز اور اس کے اوپر تھا وہ متاثر ہو رہا ہے, کیونکہ ان بڑے ممالک سے پاکستان کو ریمیٹنسز آ رہے تھے جہاں اس وقت سیشن کافی زیادہ ہے اور کرونا وائرس کے بعد بھی سچویشن ہے, وہ لاک ڈاؤن بھی کافی وہاں پہ امپیکٹ ڈال رہا ہے. اس کے علاوہ اگر جن سیکٹرز میں پہلے ذکر کر رہا تھا آپ کو, ان میں جو سب سے بڑا سیکٹر ہے وہ ابھی ریئل اسٹیٹ اور ہاؤسنگ سیکٹر ہے, اس میں ابھی بھی پاکستان کے اندر پوٹینشیل موجود ہے. لاک ڈاؤن پاکستان میں ابھی چل رہا ہے 30 اپریل تک جو ہے کہ سندھ گورنمنٹ کہتی ہے کہ اس سے آگے بھی جانا چاہیے. پنجاب میں بھی سچویشن جو ہے کہ وہ یہ ایکسپیکٹ کیا جا رہا ہے کہ اگلے جو 1-2 ہفتے ہیں یا 1 ماہ ہے اس کے اندر یہ شرح جو ہے اس میں اضافہ ہوگا, تو اس کا مطلب یہ ہے کہ 30 اپریل کے بعد لاک ڈاؤن جو ہے وہ آگے بڑھ سکتا ہے.
تعلیمی
ادارے جو ہیں وہ پہلے 31 مئی تک بند رکھے گئے ہیں,
ٹھیک ہے. صحیح صحیح.
اب اس کے باوجود ابھی جو 2 دن پہلے فیڈرل کیبنٹ میٹنگ ہوئی تھی اس کے اندر جو ڈیسیژنز لیے گئے ہیں اور اس کے اندر جو ٹیکس ریفارمز لیے گئے ہیں اور کل صدارتی آرڈیننس بھی جاری ہو گیا اس کے اوپر جو ٹیکس چھوٹ دی گئی ہے جو ہاؤسنگ سیکٹر ہے, کنسٹرکشن سیکٹر ہے اور ریئل اسٹیٹ کا ہے, اس کو بڑا انسینٹیو دیا گیا, میجر انسینٹیو دیا. اچھا اب یہ فیصلہ جو کیا ہے اس سے اس کا انٹرنیشنلی اب ٹریڈ اور اس کے ساتھ کوئی لنک نہیں ہے. پاکستان کے اندر بہت بڑے بڑے انویسٹرز بیٹھے ہوئے ہیں جن کے پاس اچھا خاصا پیسہ ہے اور ریئل اسٹیٹ کے اندر وہ کام یہی کرتے ہیں اس کا, اور ان کا مڈل ایسٹ کے اندر بھی وہ بزنس کر رہے ہیں, یورپ میں بھی کر رہے ہیں, لیکن پاکستان کے اندر بہت بڑا ان کی انویسٹمنٹ ہے. تو اس سیکٹر کو انسینٹیو دیا گیا اور ابھی پچھلے 1 ہفتے سے پاکستان کے مختلف شہروں میں جو کنسٹرکشن اور ہاؤسنگ سے متعلق جو انڈسٹری ہے اور جو وہ لارج اسکیل مینوفیکچرنگ والے ہیں جس میں یہ سیمنٹ ہے, سریا ہے اور یہ ہے, ان کو بھی کھولا جا رہا ہے. اس کے علاوہ جو ہے جو ایس ایم ای سیکٹر جو اس سے جڑا ہوا ہے, باقی 40-50 انڈسٹریز ہیں, وہ بھی آہستہ آہستہ کھلنا شروع ہو گئی ہے. تو ابھی اگلے اگر ہفتے 10 دن کے اندر یہ سیکٹر پورا کھل جاتا ہے اور اس کے اندر ایکٹیویٹی شروع ہو جاتی ہے تو پھر آپ کو جو وہ امپیکٹ آپ نظر آ رہا تھا کہ شاید ہماری اکانومی کو بہت بڑا جھٹکا لگے گا, تو اس جھٹکے کو تھوڑا سا میرا خیال ہے یہ سیکٹر تھوڑا سنبھالا دے گا
ریکور کرنے میں.
اس کے ساتھ آپ کا جو ٹوریزم یا باقی ایگریکلچر میں بھی دیکھیں آپ کی ویٹ کی جو ہے وہ کٹائی اپنے ٹائم پر شروع ہو گئی ہے, پنجاب میں شروع ہو چکی ہے, سندھ میں بھی, اور وہ اس کے اوپر کوئی منفی اثرات مرتب نہیں ہو رہے. اور جو کسانوں کو باردانہ فراہم کیا جاتا ہے یا جو کوٹا مقرر کیا جاتا ہے وہ اکارڈنگلی جو ہے کہ اپنے پلان کے مطابق چل رہا ہے, اس کا مطلب ہے کہ ایگریکلچر کے اوپر بھی اس طرح سے امپیکٹ جو ہماری ویٹ
ریپڈ فائر ورلڈ
ریپڈ فائر. لیکن جہاں تک ہماری ایکسپورٹ اورینٹڈ انڈسٹری ہے اور جو ریمیٹنسز کا معاملہ ہے اس کے اوپر میرا خیال ہے تھوڑا سے دیر پاس رات رہیں گے اور اس کو آہستہ آہستہ
سٹرگل کرنا پڑے گا. اس میں اب جا جاتے ہیں جنرلی ایک پینڈیمک کے اوپر, پوری دنیا انسانی زندگیاں اس سے متاثر ہو رہی ہیں, جانے جا رہی ہیں, اس پہ بھی سائنٹسٹ کی اور ایون جو پولیٹیکل ایڈمنسٹریشنز ہیں دنیا بھر میں وہ بڑی تقسیم ہے. آپ کے خیال میں یہ جو آفت ہے پورے کرہ ارض پہ یہ کتنی دیر سسٹین کر سکتی ہے, جلدی جانے والی ہے یا اس کے لیے کوئی ویکسین ہی چھٹکارا دلا سکے گی؟ کب تک اس کے اثرات آپ دیکھتے ہیں انسانوں کی زندگیوں پہ؟
کرونا کا جو ہے وہ میں نے پیج پہ بھی مینشن کیا تھا کہ اینڈ آف مئی تک جو ہے وہ کوئی امپروومنٹ نظر نہیں آتی ہے, لیکن جو اس کی وائرس کی نیگیٹیوٹی ہے وہ برقرار رہے گی, لیکن جون سے تھوڑی سی چیزیں جو ہیں وہ ریسٹور ہونا شروع ہوگی, لیکن یہاں بھی مکمل ریلیف جو ہے وہ سپٹمبر کے بعد ہی ہے.
سپٹمبر کے بعد,
سپٹمبر سے پہلے.
صحیح, اور میں آپ کو اسی ریفرنس میں یونائیٹڈ نیشن کے سیکرٹری جنرل کا اسٹیٹمنٹ دے دوں, وہ بھی جو محتاط اندازہ ہے ان کا بھی دسمبر تک ہے. ویسے 12 ماہ سے 18 ماہ تک بتایا جا رہا ہے کہ لوگوں کو اپنا لائف سٹائل شاید بدلنا ہوگا جب تک ویکسین نہیں آ جاتی. اس میں اب آ جاتے ہیں دوسرے اینگل پہ ذرا, پولیٹیکل اسٹیبلٹی. جی جی,
اس میں ایک اور چیز میں کہنا چاہ رہی تھی, ابھی
نیوز
میں بھی کہہ رہی ہیں کہ ریسرجنس ہو سکتی ہے کرونا میٹر میں, تو وہ بھی جون میں ایکلپسز ہونے ہیں دو. تو اگر میں ایسٹرولوجیکلی بات کر رہی ہوں تو جون جولائی جو ہے وہ اتنی جلدی اس کی ریسرجنس نہیں ہوگی, جون جولائی اگست اس میں ہو سکتی ہے. اس کے
لیے یہاں ہمارے ایریا میں یا رشیا کی بات کری؟
نہیں, جن جن
معیشت پہ ہم نے بات کی, چونکہ معیشت ڈائریکٹلی سیاست پہ بھی اثر انداز کرتی ہے. پاکستان میں کافی کیا سرائیاں رہتی ہیں, پاکستان میں سیاسی استحکام کے ریفرنس میں آپ کے ذائقے کیا بتا رہے ہیں؟
عمران خان صاحب کی حکومت کے بارے میں,
گورنمنٹ ہو, پولیٹیکل اسٹیبلٹی, سب کچھ اس میں آ جاتا ہے.
جہاں تک گورنمنٹ کا سوال ہے تو گورنمنٹ تو رہے گی, اپنا ٹینور پورا کرے گی, لیکن یہ جو ان کی آپس کی لڑائیاں ہیں اور جو رسہ کشی ہے اور جو بھی ان کے معاملات ہیں وہ بھی چلتے رہنے ہیں, کیونکہ یہ عمران خان کے جو دور حکومت تھا وہ رہنا ہی چیلنجز اور یہ کنفلکٹس اور مسائل سے بھرپور ہی رہنا تھا, اس میں کمی کوئی نہیں آئے گی, لیکن یہ ہے کہ یہ اپنا ٹائم جو ہے وہ پورا کرے گی.
خالد جمیل صاحب, بہت زیادہ پولیٹیکل اسٹیبلٹی, آپ کیا دیکھ رہے ہیں؟
دیکھیں اسد, یہ جو کھلم کھلا پروگرام ہے نا, یہ ہم پچھلے 10-15 سال سے دیکھ رہے ہیں. آپ کو یاد ہوگا کہ جب زرداری صاحب پریزیڈنٹ آف پاکستان تھے اور پرائم منسٹر گیلانی تھے, اس کے بعد پھر راجہ پریزشن بھی بنے, تو اس وقت بھی ہر روز جو ہے وہ لگتا یہ تھا کہ رات کو جب ہم کرنٹ افیئر ٹی وی شو دیکھتے تھے لگتا تھا کہ صبح زرداری صاحب نہیں ہوں گے, یہاں پہ کوئی شاید نیا صدر مملکت ہوگا یا حکومت نہیں ہوگی یا سیٹ اپ نہیں ہوگا. تو ہر روز اینکر جو ہے وہ رات کو حکومت کو گرا کے جاتے تھے, لیکن صبح پھر حکومت کھڑی ہوتی تھی, تو اگلے دن پھر وہ سارا دن جد و جہد کرتے تھے کہ حکومت گرا کے جانا ہے. اسی طرح سے میاں صاحب کا دور حکومت آیا تو اس کے اندر بھی ایسی باتیں چلتی. خیال ہے کہ میں یہ عزما کی گفتگو سے ایگری کرتا ہوں کہ اس حکومت کو آپ کو اتنے خطرات نہیں ہیں سیاسی طور کے اوپر کہ اگر اس کو گرا دیا جائے یا کوئی ان کو بالکل اس قسم کو لاک ڈاؤن کر دیا جائے کہ یہ مجبور ہو جائیں استعفے دے کے ری الیکشن میں چلے جائیں یا حکومت یا کوئی اور صورتحال ہو کے حکومت کو ختم کر دیا جائے. میرا خیال ہے کہ حکومت جو ہے کہ چلتی رہے گی. چیلنجز جو ہیں کیونکہ اپوزیشن کے پاس جو ایشوز ہو سکتے تھے یا جو کارڈز ہو سکتے تھے وہ جلد بازی میں بہت جلدی میں انہوں نے وہ سارے کے سارے استعمال کر کے ضائع کر, تو اب ان کے پاس کوئی اتنا بڑا کارڈ ہے نہیں ہے. یہ ایک سکینڈل آیا شوگر کا یا ویٹ سکینڈل رپورٹ آئی ابھی, تو اس کے اوپر اس قسم کے سکینڈل جو ہے حکومت کے لیے خطرہ پیدا کرتے ہیں, لیکن یہ اس نوعیت کا سکینڈل نہیں تھا کہ کسی نے باہر سے نکالا ہو, بلکہ یہ حکومت کی اپنی تحقیقات تھی, اپنی ان کی انکوائری تھی اور سامنے آئی, اور پھر حکومت نے خود اس کو اوپن کیا اور اپنے ہی لوگوں کو جواب دہ کر دیا مختلف اداروں کے سامنے. تو اس لیے یہ چیز بھی اپوزیشن کو اس طرح سے
نہیں بن سکتی. کل گیلپ پاکستان کے ڈائریکٹر ہمارے ساتھ تھے, اس ان کے جملے کے ساتھ اس سیگمنٹ کو ختم کریں گے. گیلپ پاکستان کے ڈائریکٹر یہ کہہ رہے تھے کہ جو گیلپ انٹرنیشنل کا سروے ہے اس کی تازہ ترین فائنڈنگز میں پاکستان ٹاپ پہ چوتھے ملکوں میں ہیں جنہوں نے کرونا کو ڈیل کرنے یا کنٹرول کرنے میں بہتر انتظامات کیے, اور ان کے بقول امریکہ باٹم پہ تیسرے نمبر پہ ہے. بہت کچھ اسے واضح ہو جاتا ہے. خالد جمیل صاحب بہت شکریہ, سینئر صحافی تجزیہ کار آپ ہمارے ساتھ تھے, عظمیٰ بنت نذیر آسٹرولوجسٹ آپ نے ہمیں جوائن کیا, آپ کا بھی بہت شکریہ.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
اور سامعین اب وقت ہوا ہے کہ ہم رپورٹ سنیں کرہ ارض کے عالمی دن کے حوالے سے نفیسہ حود بھائی سے.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ حود بھائی. پیش خدمت ہے 22 اپریل کو ماحولیات کے تحفظ کا دن منائے جانے پر مبنی رپورٹ. بدھ کو ارتھ ڈے منائے جانے کو 50 سال مکمل ہوئے. ماحولیات کے ماہرین کا کہنا ہے کہ یہ دن ایک ایسے وقت منایا جا رہا ہے جب دنیا بھر میں کرونا وائرس وبا کی وجہ سے انسانی سرگرمیوں کو بریک لگ گیا ہے. ماہرین کہتے ہیں کہ ابھی سائنسی تحقیق سے پتہ چلے گا کہ ماحولیاتی خرابیوں نے اس وبا کے پھیلاؤ میں کیا کردار ادا کیا. ان ماہرین میں سر فہرست ڈاکٹر قمر الزمان چودھری ہیں.
اس دفعہ جو ارتھ ڈے ہے اس کا تھیم ہے کلائمیٹ ایکشن. جو کلائمیٹ چینج تھا وہ بھی ایک ہیومن سروائیول کا بہت بڑا گلوبل چیلنج تھا, اور اسی طرح یہ کرونا وائرس جو ہے یہ بھی ایک ہیومن سروائیول کا ایک چیلنج ہے ہمارے لیے. اور اگر اس کو دیکھا جائے تو کلائمیٹ چینج کے پیرس ایگریمنٹ کے بعد جو یہ 2020 کا سال تھا یہ بڑا امپورٹنٹ تھا کہ اس کے اندر بہت سے فیصلے کرنے تھے. یہ فیصلہ کرنا تھا کہ تمام ممالک جو ہیں وہ کتنا کنٹریبیوٹ کریں گے کاربن ایمیشنز کو کم کرنے کے لیے, جو ڈیولپ کنٹریز ہیں وہ کس طریقے سے کتنی مدد کریں گے ڈیولپنگ کنٹریز کی تاکہ وہ کلائمیٹ چینج کو اڈاپٹ بھی کر سکیں اور کلائمیٹ چینج کو میٹیگیٹ بھی کر سکیں. لیکن یہ کرونا وائرس نے پورے سسٹم کو میری نظر میں کافی حد تک ڈی ریل کیا ہے.
ان کا کہنا تھا کہ جب کرونا وائرس لاک ڈاؤن ختم ہوگا تو لوگ معاشی سرگرمیوں کی طرف توجہ دیں گے اور ماحول کو آلودگی سے پاک رکھنے کی کوششیں پھر سر پڑ جائیں گی.
کرونا وائرس کی وجہ سے اکنامک ایکٹیویٹی کم ہونے, ٹرانسپورٹ نہ چلنے کی وجہ سے جو ہے کاربن ایمیشنز کم ہوئی ہیں, ایئر پولوشن کم ہوئی ہے, لیکن یہ بیسیکلی ٹیمپرری ہے جب تک کہ دوبارہ اکنامک ایکٹیویٹی ریوائیول نہیں ہوتی. وقت یہ کرونا وائرس کا چیلنج ذرا کم ہوگا یا ختم ہوگا تو کلائمیٹ چینج کی طرف گرین اکانومی اور گرین جو ہے ٹرانسپورٹ اور ان کی طرف توجہ دینے کے بجائے جو فرسٹ پرائرٹی ہوگی ان کی کہ جو بھی اکنامک ایکٹیویٹی ہے اس کو ریوائز کیا جائے, بے شک کلائمیٹ فرینڈلی ہے یا نہیں بتا دے گا.
دوسری طرف ایک ماحولیاتی ادارہ سکوپ کے سربراہ تنویر عارف کہتے ہیں کہ انسانی سرگرمیوں پر جو بریک لگا ہے وہ ہمیں اپنے مستقبل پر غور کرنے پر مجبور کر رہا ہے.
یہ ہمارے لیے ایک ویک اپ کال ہے. لگ تو یہ رہا تھا کہ کہیں نہ کہیں کولیپس ہوگا, لیکن جس طرح سے ابھی یہ COVID-19 کی شکل میں جو دنیا میں لاک ڈاؤن ہوا ہے اور جس طرح سے قدرتی وسائل کو سانس لینے کا موقع ملا ہے, ایسا ایکسپیکٹ کیا جا رہا تھا کہ یہ بزنس ایز یوزول نہیں چلے گا, اس کو کہیں نہ کہیں بریک ڈاؤن کی ضرورت ہے. وہ بریک ڈاؤن آیا ہے کورونا وائرس کی شکل میں.
وہ کہتے ہیں کہ ابھی سائنسی تحقیق سے ظاہر ہوگا کہ جو طرح طرح کی وبائیں دنیا میں آئی ہیں ان میں انسانی سرگرمیوں کا کس حد تک ہاتھ ہے.
خطرے کی گھنٹی بج چکی ہے, اب انسان کو سوچنا ہوگا کہ اس پلانٹ پہ وہ کس طرح رہتا ہے.
وہ کہتے ہیں کہ COVID-19 وبا کے دوران دنیا جس آلودگی سے پاک ہوئی ہے اس کے لیے انسانیت نے بھاری قیمت ادا کی ہے.
ابھی ہم نے دیکھا کہ جب یہ لاک ڈاؤن ہوا ہے تو بزنس ایز یوزول نہیں ہے, لیکن اس کی جگہ کچھ تبدیلیاں واقع ہوئی ہیں, لوگ گھروں میں بیٹھ کے کام کر رہے ہیں, سفر محدود ہو گیا ہے, پٹرول کا اور آئل کا کنزمپشن جو ہے وہ کم ہو گیا ہے. اس کے علاوہ جو ہم دیکھ رہے ہیں کہ فضائی آلودگی میں بہت حد تک کمی واقع ہوئی ہے. مختلف ملکوں میں یہ دریا صاف ہو رہے ہیں, جھیلیں صاف ہو رہی ہیں, تو وہ تو وہی رہا ایگزیکٹلی جو ہم چاہ رہے تھے, لیکن یہ بہت برے طریقے سے ہو رہا ہے. ہونا تو یہ چاہیے تھا کہ انسان خود ذمہ داری کا مظاہرہ کرتا, ماحول کو بچاتا.
یہ تھے ماحولیات کا تحفظ کرنے والا ادارہ اسکوپ کے سربراہ تنویر عارف, وائس آف امریکہ واشنگٹن سے. میں ہوں نفیسہ خود بھائی.
اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی